यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम भएका जात जातिलाई मात्र अल्पसंख्यकका रूपमा तोक्ने सरकारको निर्णय। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने र चीनको एक कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज संचार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा रहेको उल्लेख गर्नुहुँदै लाइसेन्स लिने होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक रहेको र यसमा सरकार लचिलो हुन नपर्ने बताउनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला संचार उद्योगको रक्षा गर्नेतर्फ सोच्न संचार मन्त्रालयलाई निर्देशन दिनुभयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत उत्पादन र खपतका दृष्टिले हिउँदमा आयात गर्नुपर्ने र वर्षायाममा निर्यात गर्नुपर्ने परिस्थिति रहेको बताउनुभयो। त्यस्तै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी संचार माध्यमको गुणस्तरीयता र विश्वसनीयतामा वृद्धि गर्न आवश्यक गृह कार्य गरिएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योजनाबद्ध शहरको विकास गर्न स्मार्ट सिटीहरूको निर्माण आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। सिंहदरबारमा आज आयोजित शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध शहरको विकास दीर्घकालीन रणनीतिका साथ ल्याइएको भन्दै गम्भीरतापूर्वक कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरणको क्षेत्रमा धेरै नीतिगत र कानूनी सुधार जरूरी रहेकाले अहिलेको वस्तुगत अवस्थिति सम्बोधन गर्ने गरी ऐन निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा शहरी विकास मन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै व्यवस्थित शहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अघि बढ़ाउनुपर्ने बताउनुभयो। वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले रूख कटानको कानूनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको, काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएकाले मन्त्रालय त्यसको समाधानमा केन्द्रित रहेको बताउनुभयो। बैठकमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले वन तथा विकासलाई एकअर्काका सहयोगी अंगको रूपमा अगाडि लैजाँदा विकासलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। रोल्पाका सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधि मण्डलले बजेट अभावका कारण शहीद मार्ग निर्माणमा ढिलाइ भएको सम्बन्धमा प्रधानमन्त्री निवास बालवाटारमा आज बुझाउनु भएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री प्रचण्डले शहीद मार्ग निर्माण तथा कालो पत्रका लागि तत्काल काम अघि बढ़ाइने प्रतिबद्धता जनाउनुभयो। आर्थिक वर्ष 2064-65 शुरू भएको दाङको गराहीदेखि रोल्पाको होलेरी घरती गाउँ हुँदै पूर्वी रूकुमको हुकाम मैकोटसम्मको शहीद मार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको सांसद पुनले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधान न्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। राष्ट्रपति पौडेलले हिजो उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। संसदीय सुनवाई समितिको हिजोको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा 6 जनाको नाम अनुमोदन गरेको थियो। सरकारले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या भएका जात जातिलाई मात्रै अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय जनगणना 2078 को तथ्याङ्कलाई आधार मानि कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या रहेका दलित बाहेकका जात जातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन तथा दुईको खण्ड ख को प्रयोजनको लागि राष्ट्रिय जनगणना 2078 को कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जात जाति दलित बाहेकलाई अल्पसंख्यकको रूपमा तोक्ने भन्ने निर्णय भएको छ। यो जनगणना नयाँ भएको भएर यो निर्णय गरिएको आज र त्यसै गरेर यो मन्त्री परिषद सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका 2080 स्वीकृत गर्ने भन्ने पनि निर्णय भएको छ।
यस्तै आजको मन्त्री परिषद बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका 2080, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति 2079 र राष्ट्रिय बालबालिका नीति 2079 स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक मतदान स्थल तोकेको छ। आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मध्येश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, बागमती प्रदेशका लागि भूटन देवी मावि प्राविधिक शिक्षालय हेटौडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढ़ीलाई मतदान स्थल तोकेको छ। प्रत्येक मतदान स्थलमा दुई दुई मतदान केन्द्र रहने गरी 7 मतदान स्थल र 14 मतदान केन्द्र तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गर्दै तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्र रहेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको समानुपातिक निर्वाचन प्रणालीका कारणले कुनै एक दलको बहुमत आउन कठिन हुने बताउनु भएको छ। नेपाली कंग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको आज जनकपुर धामको तिरहुतिया गाछीमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले मधेशमा कंग्रेसलाई बलियो बनाउने कार्यमा आम कार्यकर्ता तथा नेतालाई अग्रसर हुन आग्रह गर्नुभयो। सभापति देउवाले मुलुकमा भएको हरेक परिवर्तनमा मधेशका जनताले ठूलो बलिदान दिएको बताउनुहुँदै संघीय गणतन्त्रको रक्षाका लागि मधेश प्रदेशका जनता बढ़ी सजग र सचेत रहन आवश्यक रहेको बताउनुभयो। पार्टी उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले 70 वर्षको लड़ाईपछि प्राप्त भएको संघीय गणतन्त्रलाई देशका कुनै पनि शक्ति हल्लाउन नसक्ने बताउनु हुँदै वर्तमान संविधानको विरूद्धमा हुने हरेक गतिविधिमा मधेसले खबरदारी गर्न जरूरी रहेको बताउनुभयो। अर्का उपसभापति एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक पर्ने कानूनको निर्माण अध्यादेश मार्फत भए पनि सरकारले ल्याउने पक्षमा रहेको बताउनुभयो। महामन्त्री गगन थापाले आम जनता संघीयता तथा गणतन्त्रको विपक्षमा नभई कुशासन भ्रष्टाचारको विरूद्धमा रहेको बताउनुभयो। अर्का महामन्त्री विश्व प्रकाश शर्माले मुलुकमा सुशासन तथा जनताको आकांक्षा अनुसारको विकासको चाहना पूरा गर्न इमानदारीपूर्वक अगाडि बढ़न आवश्यक रहेको बताउनुभयो। पार्टी प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकको आर्थिक अवस्थामा सुधार हुन थालेको बताउँदै संघीयतालाई बलियो बनाउन सरकार अगाडि बढ़ेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालवाटारमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले पार्टीको विधान सम्मेलनको तयारी स्वरूप विधान मस्यौदा तयार पार्न 7 सदस्यीय मस्यौदा समिति गठन गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा वायु सेवा निगम सुधार र आगामी योजना बारे छलफल भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायु सेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताउनुभयो। मन्त्री किरातीले करोड़ौं घाटा बेहोरिरहेको चिनिया जहाज बिक्री गर्नुको विकल्प नरहेको बताउनुभयो। उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहर स्थित कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र 168 वटा खानी दुर्घटनामा 245 जनाको मृत्यु भएको थियो। यही सेप्टेम्बरमा चीनको गोन्झाओ प्रान्तको एक कोइला खानीमा आग लागि हुँदा 16 जनाको मृत्यु भएको थियो। अमेरिकाले गाजामा थप इजरायली बन्दकहरूको रिहाई र नयाँ युद्ध विरामको विषयमा गम्भीर वार्ता भइरहेको जनाएको छ। उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने प्यालेस्टिनी क्षेत्रमा इजरायली सुरक्षा बलहरूसँग युद्धरत हमासको उन्मूलन नभएसम्म गाजामा कुनै युद्ध विराम नहुने बताएपछि अस्थायी युद्ध विरामको सम्भावना अनिश्चित बनेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। यसैबीच गत अक्टूबरमा 7 इजरायली आक्रमण शुरू भएदेखि हालसम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या 20,000 नागेको हमास निकट संचार कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस 7 गतेदेखि दैनिक 4 घण्टा सवारी आवागमन बन्द हुने भएको छ। पुस 7 गते बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सड़क बन्द गरेर काम गरिने नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायणगढ़ मुगलिनले जनाएको छ। नारायणगढ़बाट मुगलिनतर्फ जाने सवारी साधन मध्ये यात्रुवाहक सवारी साधन 15 किलो बजारदेखि जुगेटीसम्म रोकिनेछन् भने मालवाहक सवारी साधन भतेरी जंगलदेखि रामनगर रोकिनेछ। यसै गरी काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुगलिन बजारदेखि मनकामना केबल कारसम्म र मालवाहक सवारी साधन लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रुवाहक सवारी साधन बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारी साधनलाई 1700 फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ। सो सड़कमा 19 पुल मध्ये 4 4 वर्ष अघि निर्माण भएका छन् भने बाँकी 15 पुलको काम एकैसाथ थालिएको थियो।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा विभागीय क्लब एपीएफले विजयी शुरूआत गरेको छ। एपीएफले विजयी शुरूआत गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महिला टोलीलाई 23 बाँकी छँदै 9 पराजित गरेको हो। मूलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमले दिएको 88 रनको लक्ष्य 16.1 ओभरमा 1 गुमाउँदै भेट्टाएको हो। एपीएफका लागि अभिजित रहँदै ज्योति पाण्डेले 49 रन र इन्दु वर्माले 31 रन बनाए। त्यस्तै सीता राणा मगरले 4 रनको योगदान गरिन्। सुदूरका लागि ईश्वरी विष्टले 1 लिइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित 20 ओभरमा 9 गुमाउँदै 87 रन बनाएको थियो। सुदूरका लागि दुई खेलाड़ीले मात्र दोहोरो अङ्कको रन बनाउन सके। कविता जोशीले 22 र सम्झना खड्काले 12 रनको योगदान गर्दा अन्य खेलाड़ीको दोहोरो अङ्कको रन बनाउन सकेनन्। एपीएफका लागि सोनु खड्काले 2 तथा सुमन विष्ट, इन्दु वर्मा र करूणा भण्डारीले 1-1 लिए। त्रिवेणी क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमतीले मधेस प्रदेशलाई 28 रनले पराजित गरेको छ। त्रिवेणी क्रिकेट मैदानमा बागमतीले दिएको 118 रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले निर्धारित ओभरमा 5 गुमाउँदै 89 रन मात्र बनाउन सक्यो। मधेस प्रदेशका लागि पूजा महतोले सर्वाधिक 35 रन बनाए। त्यस्तै अनुराधा चौधरीले 21 रनको योगदान गर्दा प्रतिमा शाहले अभिजित 15 रन बनाए। मधेसका अन्य खेलाड़ीको प्रदर्शन राम्रो रहेन। बागमतीका लागि कप्तान अस्मिना कर्मचारीले 2 तथा मनिषा उपाध्यायले 1 लिइन्। मधेसका दुई खेलाड़ी रनआउटको शिकार भएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा 4 गुमाउँदै 117 रन बनाएको थियो। बागमतीका लागि यशोदा विष्ट र कप्तान अस्मिना कर्मचारीले अभिजित 47 र 30 रनको योगदान गरे। त्यस्तै हेलिसा गुरुङले 12 रन बनाउँदै आउट भएकी थिइन्। बागमतीले पनि बाँकी 3 सस्तैमा गुमाएको थियो। मधेसका लागि पूजा महतोले 2 तथा कविता गौतमले 1 लिए। विकेट किपर लक्ष्मी चौधरीको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई 4 हराउँदै विजयी शुरूआत गरेको छ। जितको लागि 103 रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले 17 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। त्यसअघि ट्यू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित 20 ओभरमा 4 गुमाउँदै 102 रन बनाएको थियो।
अब मौसम आगामी 24 घण्टामा देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बस्न आवश्यक सतर्कता अप्नाउन विभागले सबैमा अनुरोध समेत गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम भएका जात जातिलाई मात्र अल्पसंख्यकका रूपमा तोक्ने सरकारको निर्णय। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने र चीनको एक कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।